शुभ प्रभात। थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा सन्चु ब्लोनसँगै ईश्वरी बरालको नमस्कार। नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशन सहित रेडियो थाहा संचार हेटौडाबाट पनि सुन्न सकिन्छ।
आज मिति 2078 साल वैशाख 2 गते बिहिबार, नेपाल सम्बत 1141, अप्रिल 15 तारिक सन् 2021।
नेपाल परिवेश सुरु गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
गण्डकी प्रदेश सरकार धर्मरमा नयाँ सरकार निर्माणको लागि काङ्ग्रेस नेतृत्वमा गठबन्धन बन्दै,
संसदबाट एमसिसी फेरि अगाडि बढाउने प्रयास, एमसिसी रोकेको भन्दै सभामुखसँग प्रधानमन्त्री असन्तुष्ट,
युके भेरिएन्ट भित्रिएसँगै कोरोनाको दोस्रो लहर, संक्रमितले वार्ड भरिएपछि भेरी अस्पतालमा बिरामी भर्ना बन्द,
भारतमा पछिल्लो 24 घण्टामा 2 लाख कोरोना संक्रमित थपिए, 1000 मृत्यु, कुम्भ मेलाका सहभागीलाई पनि कोरोना,
र नेदरल्यान्ड्स र मलेसिया संघको त्रिकोणात्मक T20 को लागि नेपाली टोलीको घोषणा।
ए हरिबहादुर, मैले आफूले चाहिँ तरकारी किने, पैसा कति भयो ल भन त?
आलु टमाटर प्याज जम्मा 237 रुपैयाँ।
लु, 1000 रुपैयाँको नोट छ, 237 रुपैयाँ काटेर बाँकी पैसा फेरि देऊ मलाई।
ए मदन बहादुर, यहाँ त नगद चल्दैन है, विद्युतीय भुक्तानी मात्रै हो। तिम्रो नोट नकल हो कि सकल हो, कसरी छुट्याउने? 1000 नोटबाट 237 रुपैयाँ घटाऊ, फेरि क्यालकुलेटर थिच्यो अनि त्यो
धेरैजनाले
तरकारीको पैसा सोझै क्युआर कोडबाट तिर्नुहुन्छ, मलाई नगदको झन्झटै छैन, सोझै मेरो सानिमा ब्याङ्कको खातामा जम्मा हुन्छ अनि मेरो मोबाइलमा ट्याङ
नेपाल परिवेश समयको आवाज।
समाचार अब विस्तारमा। राष्ट्रिय जनमोर्चाले मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ विरुद्ध आउने अविश्वासको प्रस्तावलाई समर्थन गर्ने निर्णय गरेसँगै गण्डकी प्रदेश सरकार ढल्ने सम्भावना बढेको छ। काङ्ग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले आज मुख्यमन्त्री गुरुङ विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेका छन्। सरकार फेरबदलका लागि निर्णायक रहेको राष्ट्रिय जनमोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरे लगत्तै काङ्ग्रेस, माओवादी केन्द्र र जसपाले आफ्ना सांसदलाई पोखरा बोलाएका छन्। राजमका सांसदले केन्द्रबाट कुनै निर्देशन नआएको भन्दै निर्णय नदिँदा नयाँ सरकार निर्माणका लागि 3 दल अघि बढ्न सकेका थिएनन्। राजमा अध्यक्ष चित्रबहादुर केसीले हिजो अविश्वास प्रस्तावलाई समर्थन गर्ने जनाएपछि मोर्चाबन्दी बनाएका पार्टीहरू अविश्वास प्रस्ताव दर्ताको तयारीमा लागेका हुन्। प्रदेशसभाका कुल सांसदमध्ये 1/4 अर्थात् 15 जनाले हस्ताक्षर गरेपछि अविश्वासको प्रस्ताव दर्ता हुन्छ, तर सकभर सबैको हस्ताक्षर भए राम्रो हुने भन्दै सांसदलाई बोलाइएको छ। आज बिहिबार मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने गरी छलफल चलाएका छौँ, सांसदलाई बोलाएका छौँ। काङ्ग्रेस वार्ता टोलीका संयोजक सांसद कुमार खड्काले भन्नुभयो, त्यसअघि सर्वदलीय बैठक बस्ने तयारीमा दलहरू छन्। केसीले मुख्यमन्त्री गुरुङले प्रतिनिधि सभा विघटनमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिएकाले उहाँ विरुद्ध आउने अविश्वासको प्रस्तावको समर्थन गर्ने बताउनु भएको छ। गण्डकीमा मुख्यमन्त्री काङ्ग्रेसलाई दिने तयारी छ। केन्द्रमा काङ्ग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालबीच यो विषयमा मंगलबार छलफल भएर टुङ्गो लगाइएको जनाइएको छ। गण्डकी सरकार धर्मरमा राष्ट्रिय जनमोर्चाले साथ दिने भएपछि काङ्ग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले अविश्वासको प्रस्ताव ल्याउँदै आजको कान्तिपुरमा समाचार छ।
प्रधानमन्त्री केपी ओलीको विकल्पमा नयाँ सत्ता समीकरणको कसरत गरिरहेका दलहरूले गण्डकी प्रदेशबाट नयाँ गठबन्धनको थालनी गर्ने भएका छन्। गण्डकी प्रदेशमा ओली समूहका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई पाखा लगाउँदै काङ्ग्रेस नेतृत्वमा पहिलो वैकल्पिक सरकार बन्ने सम्भावना देखिएको छ। केन्द्रमा प्रधानमन्त्री ओलीको राजीनामा माग गर्दै आफ्नो नेतृत्वमा सरकार बनाउन पहल गर्ने औपचारिक निर्णय नै गरेको प्रमुख प्रतिपक्षी कङ्ग्रेसले प्रदेशमा पनि वैकल्पिक सरकार गठनको पहल थालेको छ। गण्डकीमा नयाँ समीकरणले आकार ग्रहण गरेर मुलुक संघीयतामा गएपछि कङ्ग्रेस नेतृत्वको पहिलो प्रदेश सरकार बन्नेछ। गण्डकी प्रदेशसभामा 3 जना मात्रै सांसद भए पनि निर्णायक भूमिकामा रहेको राष्ट्रिय जनमोर्चा मुख्यमन्त्री गुरुङ विरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्न हिजो तयार भएपछि नयाँ सरकार गठनको बाटो खुलेको हो। प्रधानमन्त्री ओली निकट मुख्यमन्त्री गुरुङ विरुद्ध प्रमुख प्रतिपक्षी कंग्रेसको नेतृत्वमा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको संयुक्त गठबन्धन गर्दै अविश्वासको प्रस्ताव लैजाने तयारी गरेका छन्। यसैबीच कंग्रेस र माओवादी केन्द्रले लुम्बिनी प्रदेशमा पनि वैकल्पिक सरकार बनाउने कसरत गरिरहेका छन्। लुम्बिनीमा मुख्यमन्त्री शङ्कर पोखरेल विरुद्ध अविश्वासको प्रस्ताव लैजाने प्रक्रिया निकै अघि बढिसकेको छ। 87 सांसद रहेको लुम्बिनी प्रदेशमा प्रदेश सभा एमालेका मात्रै 41 सांसद रहेका छन्। माओवादी केन्द्रका 20, कंग्रेसका 19, जसपाका 6 र राष्ट्रिय जनमोर्चाका 1 सांसद छन्। माओवादी केन्द्रले कांग्रेस, जसपा र जनमोर्चाको समर्थनमा पोखरेललाई हटाएर कुलप्रसाद केसीलाई मुख्यमन्त्री बनाउने कसरत गरिरहेको छ। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रदेशमा पनि सत्ता समीकरणको कोसिस सुरु भएको बताउनु भएको छ। कांग्रेस प्रदेशमा मात्रै होइन, केन्द्रमा पनि निरन्तर प्रयासरत छ। नेकपालाई जनताले दिएको जनमत खण्डित भइरहेको छ। उहाँहरूले सरकार चलाउन सक्नुहुन्न भन्ने अवस्था भइसकेपछि प्रदेशमा पनि अविश्वासको प्रस्ताव लैजाने तयारी हो। त्यसको लागि प्रदेशमै दलहरूबीच समन्वय भइरहेको छ, तर सबैतिर अस्वस्थ परिपक्व अवस्था परिपक्व भइसकेको छैन, अझै केही दिन लाग्छ, शर्माले भन्नुभएको छ। गण्डकीबाट नयाँ राजनीतिक तरङ्ग शीर्षकमा आजको नयाँ पत्रिकामा समाचार छ।
वैकल्पिक सरकार निर्माणबारे औपचारिक निर्णय लिन नसकेको जनता समाजवादी पार्टी जसपाले प्रमुख प्रतिपक्षी कांग्रेसलाई संसदमा प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न वा वैकल्पिक सरकारमा आफ्नो नेतृत्वलाई स्वीकार गर्न प्रस्ताव अगाडि सारेको छ। प्रधानमन्त्री ओली विरुद्ध संसदमा अविश्वासको प्रस्ताव दर्ता भए जसपालाई औपचारिक निर्णय लिन सहज हुने भन्दै पार्टी अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले कांग्रेस सभापति शेरबहादुर देउवासँग यस्तो प्रस्ताव राख्नु भएको हो। यादव र भट्टराई देउवालाई भेट्न मंगलबार उहाँकै निवास बुढा नीलकण्ठमा पुग्नु भएको थियो। लगत्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र देउवा बीच पनि छुट्टै भेटघाट भएको थियो। देउवा र दाहाल बीच केन्द्र र प्रदेश सरकारको गठबन्धन तथा अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसिसी संघको सम्झौताबारे छलफल भएको कांग्रेसका एक पदाधिकारीले बताए। देउवाको मुख्य चासो एमसिसी प्रति थियो। सभामुखको असहयोगका कारण एमसिसी सम्झौता अनुमोदन हुन नसकेको भन्दै देउवा दाहालसँग असन्तुष्ट हुनुहुन्छ। एमसिसी सम्झौता अनुमोदन प्रस्ताव तत्काल संसदमा पेश हुँदा कांग्रेस र एमाले एक ठाउँमा उभिन सक्ने र त्यसले गठबन्धनलाई असर पार्न सक्ने चिन्ता दाहालमा देखिएको छ। दाहालले एमसिसी सम्झौता अनुमोदन गर्नेदेखि केन्द्र र प्रदेश सरकारको गठबन्धन र निर्वाचनसम्मै सहकार्य गरेर अघि बढ्न देउवासँग प्रस्ताव राख्नु भएको छ। तर यसलाई निष्कर्षमा पुर्याउन जसपा निर्णायक छ। जसपामा यादव र भट्टराई प्रधानमन्त्री ओलीलाई तत्काल विस्थापन गर्नुपर्ने पक्षमा हुनुहुन्छ। अर्का अध्यक्ष महन्त ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो त्यसका लागि अझै तयार हुनुहुन्न। ठाकुर र महतो तयार नभएसम्म सरकार निर्माणका लागि संख्या नपुग्ने भनेर देउवा पञ्चेदै आउनु भएको छ। यादव र भट्टराईको प्रस्तावमा देउवाले ठोस जवाब समेत नदिएको उहाँ निकट स्रोतले बतायो। यादवले सत्ता समीकरणका लागि मुख्य शक्ति कांग्रेस तयार नहुँदासम्म समीकरण नबदलिने बताउनुभयो। जसको विवाह हुँदैछ उही बेहुला नै तयार नभएपछि जनतीजनालाई हतार किन गर्ने? अहिले हामी यस्तै स्थितिमा छौँ, यादवले भन्नुभयो। मंगलबार देउवासँग भएको कुराकानी पनि उपलब्धिपूर्ण छैन। कांग्रेसले भने चैत 20 गतिको केन्द्रीय कार्यसमिति बैठकबाट आफ्नो नेतृत्वमा सरकार निर्माणको पहल गर्ने औपचारिक निर्णय गरेको थियो। देउवासँग यादव भट्टराईको प्रस्ताव, कांग्रेस तयार नभए जसपाको नेतृत्वमा सरकार, आजको कान्तिपुरमा समाचार छ।
अघिल्लो वर्ष राजनीतिमै हलचल मचाएको अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसिसी सङ्घको अनुदान सम्झौता अनुमोदनका लागि पुनः संसदमा अघि बढाउने प्रयास सुरु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओली जसरी पनि प्रतिनिधि सभाको यही अधिवेशनमा यो सम्झौतालाई टुङ्गो लगाउने पक्षमा उभिनु भएको छ। प्रधानमन्त्री ओलीको यो मुद्दामा प्रमुख प्रतिपक्षी दल कंग्रेसका सभापति शेरबहादुर देउवाको पनि मत मिलेको छ। देउवाले यो सम्झौता संसदबाट अनुमोदन गराउनको लागि अन्य दलसँग लबिङ थाल्नु भएको छ। देउवाले मंगलबार जसपाका अध्यक्षहरू बाबुराम भट्टराई र उपेन्द्र यादवसँगको भेटमा सत्ता समीकरणसँगै एमसिसीको विषय पनि उठाउनु भएको थियो। मंगलबारै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भेटमा पनि उहाँले एमसिसीलाई टुङ्गो लगाउनु पर्ने भन्दै समर्थन लिने कोसिस गर्नुभएको थियो। स्रोतहरूका अनुसार ओली र देउबा एमसिसीको विषयलाई टुङ्गो लगाउनु पर्नेमा एकमत छन्। संसदको विधेयक शाखामा 2076 असार 30 दर्ता भएको एमसिसी सम्झौता तत्कालीन सत्तारूढ दल नेकपाको आन्तरिक झगडाका कारण अड्किएको थियो। अहिलेसम्म उक्त सम्झौताबारे संसदमा प्रक्रिया अघि बढ्न सकेको छैन। त्यसलाई अगाडि बढाउन एमालेको ओली पक्ष र कङ्ग्रेसले जोड दिएका छन्। दुवै दलका सांसदहरूले केही दिन अघि प्रतिनिधि सभा बैठकमा एमसिसीलाई बिजनेस बनाउन पर्ने माग गरेका थिए। एमसिसी सम्झौतालाई अघि बढाउन प्रधानमन्त्री ओलीले प्रमुख बाधकको रूपमा सभामुखलाई देख्नु भएको छ। एमसिसी फेरि अगाडि बढाउने कोसिस शीर्षकमा कान्तिपुरमा समाचार छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले एमसिसी सम्झौता संसदमा निर्णयार्थ प्रस्तुत नगरिएकोमा सभामुखप्रति असन्तुष्टि जनाउनु भएको छ। सरकारले संसदमा टेबल गरेपछि निर्णयार्थ प्रस्तुत नगर्नु गलत भएको प्रधानमन्त्री ओलीको भनाइ छ। नेपाली काङ्ग्रेस र नेकपा माओवादी सरकारमा हुँदा एमसिसी सम्झौता गरिएको थियो, त्यो निर्णयार्थ हामीले संसदमा टेबल गरेका छौँ र टेबलमा निर्णयार्थ प्रस्तुत गरिएको छैन, हामी त्यसको माग गरिरहेका छौँ। प्रधानमन्त्री ओलीले हिजो भन्नुभएको हिजो नयाँ वर्षका अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्दै त्यसरी सरकारले प्रस्तुत गरिसकेपछि निर्णयार्थ प्रस्तुत नगर्ने भनेको संवैधानिक कुनै अधिकार कसैसँग हुँदैन, त्यसो गर्नै पर्ने हुन्छ, तर संविधान नै नमान्ने जिद्दी गर्ने त्यो प्रवृत्ति हामी झेलिरहेका छौँ। हामी चाहन्छौँ फाटोको खेती होइन, आपसमा परम्परा वैमनस्यता र घृणा होइन, आजको हाम्रो आवश्यकता राष्ट्रिय एकता हो। प्रधानमन्त्री ओलीले संविधानले गरेको व्यवस्था अनुसार अध्यादेश पेश गर्न नदिएको भन्दै असन्तुष्टि पनि व्यक्त गर्नुभएको छ। एमसिसी रोक्नु गलत, आजको अन्नपूर्ण पोस्टमा समाचार छ। नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
परिवार जहाँ लुकेको हुन्छ तपाईँ हाम्रो खुसीको संसार, परिवार जसले तपाईँलाई दिन्छ सुख दुःखमा साथ, तर के तपाईले आफ्नो र आफ्नो परिवारको भविष्यमा आइपर्न सक्ने जोखिम विपत्ति र आर्थिक अनिश्चितताहरूको बारेमा सोच्नु भएको छ?
मैले त जोखिम विपत्ति र आर्थिक अनिश्चितताको ख्याल राख्दै बेलैमा प्राइम लाइफ इन्सुरेन्सका विभिन्न जीवन बिमा योजनाहरूबाट आफ्नो साथै श्रीमती छोराछोरी र सम्पूर्ण परिवारको भविष्य सुनिश्चित गरिसके।
प्राइम लाइफ इन्सुरेन्स र यसका विभिन्न जीवन बिमा योजनाहरू मार्फत आफ्नो र परिवारको भविष्य सुनिश्चित बनाउन सकिन्छ। यसमा बिमाङ्कन नै डबल हुने, विभिन्न घातक रोगहरूका विरुद्ध खर्च बिहोर्ने, समग्र नारीहरूप्रति समर्पित बिमा योजनाहरू सहित 17 भन्दा बढी जीवन बिमा योजनाहरू रहेका छन्। त्यति मात्र होइन, घरमै बसेर अनलाइन मार्फत नयाँ पोलिसी लिन र नवीकरण शुल्क भुक्तानी पनि गर्न सकिन्छ। थप जानकारीका लागि नजिकैको शाखा कार्यालयहरूमा सिधा सम्पर्क गर्नुहोस्। विगत 12 वर्षदेखि हर नेपालीको भविष्य सुनिश्चित बनाउँदै प्राइम लाइफ, सुरक्षित भविष्य।
यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
हामी थाहा संचार नेटवर्कबाट बोलिरहेका छौँ। नेपाल परिवेश अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
अब बाँकी समाचार। नेपालमा बेलायतमा देखिएको नयाँ भेरिएन्ट फैलिँदो क्रममा रहेको पाइएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बेलायती प्रजातिको भेरिएन्ट फैलिँदो क्रममा रहेको भन्दै बालबालिका उच्च जोखिममा रहेको जनाएको छ। बालबालिकामा कोरोना संक्रमण दर उच्च वृद्धि हुँदै गएको समेत पाइएको छ। केही दिन यताको तथ्याङ्क दैनिक संक्रमित मध्ये 10% बालबालिका रहेका छन्। यसमा पनि बेलायती भेरिएन्ट देखिएको छ। कान्ति बाल अस्पतालका निर्देशक डाक्टर आरपी बिच्छाले बालबालिकामा संक्रमण दर बढेको प्रश्न पार्नु भएको छ। सो अस्पतालमा 3 संक्रमित बालबालिका भर्ना भएका छन्। कोरोना जोखिम बढे पनि भौतिक उपस्थितिमै पठन पाठन हुँदा कतिपय विद्यालयले जनस्वास्थ्यका मापदण्ड पालन नगरेको देखिएको छ। संक्रमित बालबालिका मध्ये अधिकांशमा बेलायती भेरिएन्ट देखिएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार प्राप्त रिपोर्टमा कुल केसमध्ये 48 19 वर्ष मुनिका बालबालिकामा संक्रमण देखिएको छ। बुधबार कुल संक्रमित मध्ये 52 17 वर्ष मुनिका बालबालिकामा संक्रमण पाइएको छ। विश्वका विभिन्न देशमा भेरिएन्ट फैलिने क्रम जारी छ। बेलायत, साउथ अफ्रिका र ब्राजिलमा पत्ता लागेको भेरिएन्ट छिमेकी देश भारतमा समेत देखिएको छ। बेलायती प्रजाति विश्वका 129 देशमा फैलिसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। धुलिखेल अस्पतालका जनस्वास्थ्य तथा सामुदायिक कार्यक्रम विभागका निर्देशक डाक्टर विराज कर्मचारीका अनुसार भारतमा संक्रमण दर उच्च रहेको भन्दै नेपालमा पनि भयावह स्थिति आउन सक्ने छ। संक्रमित संख्या बढ्दै गएको छ, अहिले टेस्ट पोजिटिभ दर पनि बढेको छ। कर्मचारीले भन्नुभयो, परिणाम परीक्षण दर बढाउन सकिए संक्रमित संख्या बढ्नेछ। कर्मचारीका अनुसार बेलायती प्रजातिको सर्ने दर 43-90% रहेको छ। यो संक्रमण समुदायमा फैलिए भयावह अवस्था आउन सक्ने देखिएको उहाँले बताउनुभयो। संक्रमणको दोस्रो लहर समुदायमा फैलिँदै युके भेरिएन्ट राजधानी दैनिकमा समाचार छ।
भेडी अस्पताल नेपालगञ्जको कोभिड वार्ड कोरोना संक्रमितले भरिएपछि अस्पताल प्रशासन उपचार व्यवस्थापन गर्न नसक्ने अवस्थामा पुगेको छ। संक्रमण एकाएक बढेपछि बाँकेमा कोरोना नियन्त्रण काबुभन्दा बाहिर जान सक्ने खतरा समेत देखिएको छ। कोरोनाका बिरामीका लागि हामीसँग 65 बेड छन्। सबै 2 दिनमै भरिसके। अस्पतालका निमित्त सुपरिन्टेन्डेन्ट डाक्टर खगेन्द्र शाहले भन्नुभयो, कोभिड वार्ड भरिएकाले अब नयाँ भर्ना लिन सक्ने अवस्था छैन। कसरी व्यवस्थापन गर्ने भन्ने जटिल अवस्था आइलागेको छ। पहिलो चरणको कोरोना महामारीका क्रममा उक्त अस्पताल रिफरल सेन्टरका रूपमा थियो। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका जटिल प्रकृतिका कोरोनाका बिरामीलाई उपचारका लागि यहाँ पठाउने गरिएको थियो। पहिलो चरणमा बाँके कोरोनाको हटस्पट बनेपछि भेरी अस्पतालमा 142 बेडको कोभिड वार्ड बनाइएको थियो, तर जनशक्ति अभावका कारण 65 बेड मात्रै सञ्चालनमा छ। 2 महिना अघि कोरोना नियन्त्रणमा आएपछि अस्पतालमा 6 जना मात्रै उपचाररत थिए, तर गत सोमबार यता संक्रमित बढेपछि कोभिड वार्ड भरिएको हो। संक्रमितले वार्ड भरिएपछि बिरामी भर्ना बन्द। भेरी अस्पतालका 65 बेड 2 दिनमै भरिए। जटिल अवस्थाका 24 जना आइसियुमा। आजको कान्तिपुरमा समाचार छ।
चिनिया खोप लगाउन भारतीय व्यापारी जहाज चढेर नेपाल आउन थालेका छन्। भारतमा चिनिया खोप उपलब्ध छैन। चीनले आफ्नो खोप नलगाएका विदेशीलाई भिसा दिएको छैन। त्यसैले चीनबाट सामान आयात गर्ने भारतीय व्यापारी खोप लगाउन नेपाल आउन थालेका हुन्। 20 भारतीय व्यापारीले मंगलबार टेकुस्थित सुकराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा चिनिया भेरोसेल खोप लगाएका छन्। चीनमा व्यापार गरेको कार्डका आधारमा हामीले उनीहरूलाई खोप लगाइदियौं, पछि उनीहरू भारतबाट खोप लगाउन मात्रै नेपाल आएको पुष्टि भयो। टेकु अस्पतालका एक चिकित्सकले भनेका छन्, यसरी टेकु अस्पतालमा मात्रै होइन, काठमाडौँका अन्य र काठमाडौँ बाहिरका खोप केन्द्रमा पनि ठूलो संख्यामा भारतीय व्यापारीले खोप लगाएको हुन सक्छन्। टेकु अस्पतालका स्वास्थ्यकर्मी शङ्कर पाण्डेका अनुसार बुधबार पनि टेकु अस्पतालमा 30 जना भारतीय व्यापारी खोप लगाउन आएका थिए। चिकित्सकहरूले नागरिकता बिना लगाउन नसक्ने बताएपछि उनीहरू हिजो चाहिँ किन लगाएको त भनेर विवाद समेत उनीहरूले गरेका थिए। विवादपछि अस्पताल प्रशासनले बुधबार खोप सेवा बन्द गरेको थियो। टेकु अस्पतालका निर्देशक सागरराज भण्डारीले भारतीयहरूको दबाव बढेपछि बुधबार खोप सेवा नै बन्द गरिएको बताउनु भएको छ। चिनिया अनुदानमा प्राप्त भेरोसेल खोप नेपाल चीन बीच व्यापार गर्ने नेपाली नागरिक, चीनमा अध्ययन गर्ने विद्यार्थी र चीनको सिमानामा बसोबास गर्ने नेपालीले मात्रै पाउने हो। गैर नेपालीले खोप पाउनुहुन्न भनेका छौं। चीन सरकारले 8 लाख डोज भेरोसेल खोप अनुदानमा दिएको थियो। गत 25 गतेदेखि यो खोप लगाउन थालिएको हो। सरकारले हिमाल पार व्यापार गर्ने, चीनमा अध्ययन गर्ने विद्यार्थी र चीनको सीमा क्षेत्रमा बसोबास गर्ने नेपालीलाई प्राथमिकतामा राखेर चिनिया खोप लगाइरहेको छ। यस्तै अत्यावश्यक सेवामा काम गर्ने कर्मचारी, औषधि, फलफुल तथा तरकारी व्यापारी, प्राध्यापक, होटल, ट्रेकिङ, विज्ञापन र इन्टरनेट क्षेत्रमा काम गर्ने व्यक्तिलाई पनि सरकारले भेरोसेल खोप दिइरहेको छ। बुधबारसम्ममा 53,941 जनालाई खोप लगाइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। चिनिया खोप लगाउन जहाज चढेर आउन थाले भारतीय व्यापारी शीर्षकमा नयाँ पत्रिकामा समाचार छ।
गिजर र खाँडसारी मिल्स प्रालीले उद्योग सञ्चालन गर्न 3 दशक अघि हदबन्दी छुट पाएको 180 बिघा जग्गा भूमाफियाको कब्जामा रहेको तथ्य सार्वजनिक भएको छ। त्यसमध्ये 75 बिघा अतिक्रमणमा परेको छ भने बाँकी जग्गा प्रालीको मिलेमतोमा भूमाफियाले भोगचरण गरेको खुलेको छ। अतिक्रमित 75 बिघा जग्गामा 1,100 घर बनेका छन्। घर बनेर बाँकी रहेको जग्गा पनि अतिक्रमणकारीले नै जोत भोग गरेको पाइएको छ। कागजमा उद्योग चलाउन हदबन्दी छुट भनिए पनि यथार्थमा जग्गा भूमाफियाको कब्जामा परेको छ। हदबन्दी छुटको नाममा 3 दशकदेखि भोगचरण गरिरहेको जग्गाको हद म्याद थप गरिदिन भन्दै पुनः गत भदौ 8 गते प्रालीका अध्यक्ष जैनेन्द्र कुमार टन्डनले यथार्थ बङ्ग्याएर भूमि सुधार तथा मालपोत कार्यालयमा निवेदन पेश गरेका थिए। जिल्लामा त्यसको चर्को विरोध भएपछि तत्कालीन प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङको सक्रियतामा छानबिन समिति गठन भएको थियो। यो बाँकेको समाचार हो। भूमि सम्बन्धी ऐन 2021-08 संशोधनको दफा 12 ङलाई आधार बनाएर टोलीले काम गरेपछि जग्गा अतिक्रमण बारेको तथ्य सार्वजनिक भएको हो। समितिमा जिल्ला समन्वय समितिका अजय कुमार श्रीवास्तव, खजुरा गाउँपालिकाका अध्यक्ष किस्मत बहादुर कक्षपति, कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख रामचन्द्र शर्मा, नापी कार्यालयबाट पूर्ण प्रसाद पाण्डे र घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख मोहन सुवेदी, भूमि सुधार तथा मालपोत कार्यालयका प्रमुख अमरराज सेजुवाल रहेका थिए। अर्बौंको सरकारी जग्गा माफिया कब्जामा शीर्षकमा आजको नागरिकमा समाचार छ। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहित थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई चोइस गर्ने सुविधा हुन्छ। thahakhabar.com जहाँ तपाईँ निर्धक्क चोइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। thahakhabar.com त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिन छिनको खबर अब thahakhabar.com मा।
वाव, आज त लकी थर्सडे, म पनि बैंकक जान सक्छु।
डिस होम रिचार्ज गरी बैंकक सरारा।
म पनि बैंकक जान सक्छु।
डिस होम रिचार्ज गरी बैंकक सरारा।
डिलर दाइ, मलाई फन्ड ट्रान्सफरबाट रिचार्ज गर्दिन।
तिन महिनाको गर्दिन।
तिन महिनामा के पाइन्छ नि?
तिन महिनाभर हरेक हप्ता लकी ड्रामा सामेल।
छ महिनामा चाहिँ?
छ महिनाभर हरेक हप्ता लकी ड्रामा सामेल।
वार्षिक नि?
यो योजनाभर हरेक हप्ता सामेल।
फन्ड ट्रान्सफरबाट वार्षिक रिचार्ज गर्दा डिस्काउन्ट पनि धेरै।
डिश होम रिचार्ज गरी एक्टिभ कस्टमर बन्नुहोस्। हरेक हप्ता बिहिबार हुने लकी ड्रामा सामेल भई हरेक हप्ता दुई जोडीले बैंकक घुम्नुहोस्।
हामी त सरल बैंकक जाने तपाई
खुशीको उडान सरारा।
डिश होम, खुशीको कनेक्शन।
यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
नेपाल परिवेशमा अब बाँकी समाचार। पासपोर्ट बनाउन तथा नवीकरण गर्न राष्ट्रिय परिचय नम्बर अनिवार्य चाहिने भएको छ। आगामी साउनदेखि सरकारले यो प्रावधान लागू गर्न लागेको हो। राहदानी नियमावली नै संशोधन गरेर सरकारले पासपोर्टका लागि परिचय पत्र नम्बर अनिवार्यताको प्रावधान राखेको हो। यो प्रणाली लागू भएपछि कसैले पनि झुटा विवरणका आधारमा पासपोर्ट बनाउने सम्भावना हुँदैन। परिचय पत्र नम्बर भएपछि नागरिकता भने प्रमाणीकरण गराइराख्नु पर्दैन। हाल पासपोर्ट बनाउन नागरिकता सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट प्रमाणित गराउनु पर्ने प्रावधान छ। यस सम्बन्धमा राहदानी विभाग र हामी बीच समझदारी भइसकेको छ। राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागका महानिर्देशक जितेन्द्र बस्नेतले भन्नुभयो, साउनदेखि पासपोर्ट बनाउन र नवीकरण गर्न राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य, परिचय पत्र नम्बर भएपछि नागरिकता प्रमाणीकरण गराउन नपर्ने आजको नयाँ पत्रिकामा समाचार छ।
10 लाख रुपियाँ लगानीमा पाटन मंगल बजारमा उनले ज्वेलरी सञ्चालन गरेको एक महिना पुग्यो, जसका लागि व्यवसाय सञ्चालन गर्न भन्दै जम्मा गरेको 3 लाख र बैंक मार्फत 7 लाख रुपियाँ ऋण लिएकी थिइन्। तर व्यवसाय बामे नसर्दै लकडाउन हुन थालेको हल्लाले काठमाडौँकी तिमिला बज्रचारी चिन्तित बनेकी छिन्। तिमिला यसअघि घरमै उनीको कपडा बुनाईको काम गर्थिन्। हातले बुनाईको धेरै काम गर्न नसक्ने भए उनले भनिन् कोरोनाको जोखिम पनि केही काम कम भएकोले ज्वेलरीमा लगानी गरिन्। तर पहिला जस्तै लकडाउन भयो भने लगानी डुब्ने चिन्ताले सताएको छ। लकडाउन खुलेसँगै नयाँ व्यापार व्यवसायमा लगानी गर्ने तिमिला जस्तै धेरैजना कोरोना संक्रमणको जोखिम फेरि बन्न थालेपछि चिन्तित बनेका छन्। मंगल बजारमा 15 वर्षदेखि जुत्ती हाउस सञ्चालन गर्दै आएकी उर्मिला कपालीलाई पनि फेरि लकडाउन नभइदिए हुन्थ्यो भन्ने लागेको छ। डब्लुएचओको मापदण्ड पालना गर्दै अघि बढ्नुपर्ने, लकडाउन भने गर्न नहुने नेपाल उद्योग वाणिज्य संघका अध्यक्ष महासंघका अध्यक्ष शेखर गोल्छाले बताउनु भएको छ। यस्तै नेपाल उद्योग परिसंघका अध्यक्ष सतीश मोरले फेरि पनि लकडाउन गरी आर्थिक क्षेत्र तहस नहस हुने निश्चित भएको उल्लेख गर्नुभएको छ। नेपाल निर्माण व्यवसाय महासंघका अध्यक्ष रवि सिंहले कोरोनाको जोखिम छ भनेर 2-3 वर्षसम्म काम नगरी बस्न नसकिने बताउनुभयो। लकडाउन होइन, स्वास्थ्य मापदण्डमा कडाई गरियो शीर्षकमा कान्तिपुरमा समाचार छ।
नेपाल विद्युत प्राधिकरणले 1 वर्षभित्र 7 प्रदेशका 50 स्थानमा विद्युतीय चार्जिङ स्टेशन निर्माण गर्ने भएको छ। चार्जिङ स्टेसनको आपूर्ति, जडान, परीक्षण, सञ्चालन र मर्मत सम्हारका लागि प्राधिकरणले एक वर्षभित्रै सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको हो। इन्धन उपयोग गर्ने सवारी साधन लगायतका कारण प्रदूषण बढेको भन्दै चिन्ता बढिरहेका बेला विद्युतीय सवारी साधनलाई प्रवर्धन गर्ने गरी 50 चार्जिङ स्टेसन बन्न लागेका हुन्। यसबाट हाल 1% भन्दा कम रहेका विद्युतीय सवारी साधनको उपयोगमा ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको छ। साथै प्रदेशमा 50 विद्युतीय चार्जिङ स्टेसन आजको कारोबारमा समाचार छ।
करिब 10 बर्दियाको घना जङ्गलमा आफै शिकार गरेर विचरण गरेको पाटे बाघ सदर चिडियाखानाको रेडिमेड मासुमा रमाउन थालेको छ। चिडियाघरको पाहुना रमाउन थालेपछि संरक्षण कर्मीमा पनि सन्तोष बढेको छ। गैंडा गणनामा संलग्न हात्ती माउती पुलिस राम चौधरीको ज्यान लिएपछि बेहोस गरेर यहाँ ल्याइएको बाघ सदर चिडियाखानामा बस्न थालेको एक साता पुगेको छ। बर्दियाबाट सडक मार्ग हुँदै ललितपुर जावराखेल स्थित सदर चिडियाखाना पुर्याइएकै दिन भोको पेटमा 3 केजी मासु मजाले खाएको बाघले जङ्गलमा भुत्ला सहित खाएको शिकार जस्तै मिठो स्वाद मानेर खाला भन्ने चिडियाखानाका कर्मचारीलाई विश्वास लागेको थिएन। तर यो बाघले जङ्गली शिकार र रेडिमेड शिकारमा गन्ध थाहा नपाए झैँ गरेर खाएको देखेपछि कर्मचारी पनि अचम्ममा परेका छन्। खोरभित्रै रमाउन थाल्यो बाघ, गोर्खापत्रमा समाचार छ।
मनासलु हिमाल सफलतापूर्वक आरोहण गरेको भन्दै पर्यटन विभागबाट जारी 2 चिडिया नागरिक गाओ ली र जियाङघुई लीको प्रमाणपत्र शङ्कास्पद देखिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट प्रमाणित माउन्टेरिङ इन नेपाल फ्ल्याक्स्ड एन्ड फिगर 2019 नामक पुस्तक र पर्यटन विभागबाट जारी हिमशिखर आरोहण अनुमति पत्रमा गाओ र जियाङघुईको नाम नमिलेपछि दुवैको प्रमाणपत्र शङ्कास्पद देखिएको हो। विभागका महानिर्देशक रुद्र सिंह तामाङले मनासले हिमाल चढेको भन्दै विभागबाट जारी केही प्रमाणपत्रमाथि अनुसन्धान सुरु भइरहेको समेत जानकारी दिनुभएको छ। मनासलु आरोहण गरेको प्रमाणपत्र लिने चिनिया नागरिक अनुसन्धानको घेरामा आजका पत्र पत्रिकामा समाचार छ।
र एउटै इजलासमा 138 थान मुद्दा सुनवाईको लागि पेश भएको भन्ने सुन्दा अचम्म लाग्न सक्छ। गत सोमबार न्यायालयका इतिहासमै नै पहिलोपटक सर्वोच्च अदालतमा यति धेरै मुद्दा सुनवाईको लागि पेश भएको हो। न्यायाधीशहरू हरिकृष्ण कार्की र प्रकाश मानसिंह राउतको संयुक्त इजलासमा सुनवाईको लागि 138 थान मुद्दा पेश भएका हुन्। सो इजलासमा क्रम सङ्ख्याका रूपमा कदेखि ज्ञसम्म, अदेखि असम्म, कदेखि 1 र 1-25 लगायतको समेत गरी 138 थान मुद्दा पेश गरिएको थियो। एउटै इजलासमा 138 थान मुद्दा नेपाल समाचार पत्रमा समाचार छ।
अब अन्तर्राष्ट्रिय समाचार। भारतमा पछिल्लो 24 झन्डै 2,00,000 कोरोना संक्रमित थपिएका छन्। दोस्रो लहरको कोरोना संक्रमण फैलिएको भारतमा दैनिक जसो ठूलो संख्यामा संक्रमित थपिन थालेका हुन्। यो सहित त्यहाँ कुल संक्रमितको संख्या 1,40,70,000 पुगेको छ। यस्तै पछिल्लो 24 1,037 मृत्यु भएसँगै भारतमा मृतकको संख्या 1,73,000 पुगेको छ। यस्तै अमेरिकामा 78,300, ब्राजिलमा 76,000, टर्कीमा 62,700, फ्रान्समा 43,500 तथा जर्मनीमा 32,500 जनामा संक्रमण पुष्टि भएसँगै एकै दिन विश्वभर 800,000 बढी संक्रमित थपिएका छन्। यस्तै यो अवधिमा ब्राजिलमा 3,462, अमेरिकामा 881, पोल्यान्डमा 803, मेक्सिकोमा 592 तथा इटलीमा 469 जनाको मृत्यु भएको छ। पछिल्लो 24 झन्डै 13,500 संक्रमितको मृत्यु भएसँगै विश्वभर कुल मृतकको संख्या 29,00,000 भन्दा धेरै पुगेको छ। यस्तै भारतको हरिद्वार स्थित कुम्भ मेलामा सहभागी भएका 9 शीर्ष सन्तसहित 100 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 2 महिना लामो मेलाकै सबैभन्दा शुभ दिन मानिएको मंगलबार मात्रै 30,00,000 भक्तजनले गंगा नदीमा स्नान गरेका थिए। बुधबार हिजो पनि 10,00,000 स्नान गरेका भारतीय सञ्चार माध्यमले जनाएका छन्। कुम्भ मेलाका सहभागीलाई कोरोना। आजको कान्तिपुरमा समाचार छ।
अब खेल समाचार। नेपाल क्रिकेट संघ क्यानले वैशाख 4 हुने नेदरल्यान्ड्स र मलेसियासँगको त्रिकोणात्मक T20 क्रिकेट श्रृङ्खलाको लागि नेपाली राष्ट्रिय टोली घोषणा गरेको छ। क्यानले बुधबार 15 खेलाडी टोलीको घोषणा गरेको हो। ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको नेपाली टोलीका अन्य खेलाडीमा दिपेन्द्र सिंह एरी उपकप्तान, दिपेन्द्र सिंह अरी उपकप्तान, पारस खड्का, विनोद भण्डारी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, अविनाश बोहरा, आसिफ शेख, कुशल मल्ल, कुशल भुर्तेल, साहब आलम, कमल सिंह एरी र सुशान भारी रहेका छन्। स्पिनर साहब आलम र ओपनर आसिफ शेख पहिलो पटक सिनियर टोलीमा परेका हुन्। पत्र पत्रिकामा समाचार छ।
हामी नेपाल परिवेशको अन्त्यमा आइसकेका छौँ। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
गण्डकी प्रदेश सरकार धर्मरमा नयाँ सरकार निर्माणको लागि कङ्ग्रेस नेतृत्वमा गठबन्धन बन्दै।
संसदबाट एमसिसी फेरि अगाडि बढाउने प्रयास, एमसिसी रोकेको भन्दै सभामुखसँग प्रधानमन्त्री असन्तुष्ट।
युके भेरिएन्ट भित्रिएसँगै कोरोनाको दोस्रो लहर, संक्रमितले वार्ड भरिएपछि भेरी अस्पतालमा बिरामी भर्ना बन्द।
भारतमा पछिल्लो 24 घण्टामा झन्डै 2 लाख कोरोना संक्रमित थपिए, 1000 मृत्यु। कुम्भ मेलाका सहभागीलाई पनि कोरोना।
र नेदरल्यान्ड्स र मलेसियासँगको त्रिकोणात्मक T20 को लागि नेपाली टोलीको घोषणा।
थाहा सञ्चार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्राविधिक साथी संयोग नेपाललाई धन्यवाद। सन्चु र ईश्वरी बिदा हुन्छौँ। नमस्कार।